أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. درس ہماری عدل الہی میں شروع ہوئی تھی. پہلا درس جو بیان کیا اس میں مقدماتی بحثیں تھیں کہ جس میں عدل کے معانی پر گفتگو ہوئی. عدل کے چار معنی ذکر کیے تھے. پہلا معنی تھا کہ موزون ہونا، متعادل ہونا، ہم آہنگ ہونا، یہ تھا. اور اس میں عرض کیا تھا کہ خدا بند متعال کو اس معنی میں عادل کہہ سکتے ہیں اور وہ تکوینیات سے مربوط ہے، یعنی پوری کائنات جو ہے وہ متعادل خلق ہوئی ہے. اور دوسرا معنی جو ہے وہ تساوی کا تھا کہ تمام انسانوں کو یا تمام موجودات کو ایک ہی نگاہ سے دیکھنا، مساوات کی رعایت کرنا، یہ عادل کہلاتا ہے. تو عرض کیا تھا کہ عدل الہی کی بحث میں ہم اس تساوی کو اگرچہ عرفی نگاہ میں یہی معنی مد نظر رکھتے ہیں، لیکن یہ دقیق معنی عدل الہی کا نہیں ہے، چونکہ اکثر موارد ایسے ہیں کہ جہاں پر اگر مساوات کی رعایت کی جائے تو ظلم لازم آتا ہے. تو پس ہم اس کو قاعدہ کلیہ کے عنوان سے قبول نہیں کر سکتے خدا کے مورد میں. حتیٰ خود انسان کے مورد میں بھی یہ قاعدہ کلیہ کے عنوان سے ہم قبول نہیں کر سکتے. یعنی عدل بشری میں بھی اگر معنی کرنا چاہیں تو وہاں بھی اگر رعایت مساوات کا معنی کریں گے تو وہاں بھی ظلم لازم آ جائے گا. جیسے کہ مثال دی تھی، شاگرد متفاوت ہیں استعداد کے اعتبار سے، اسی طریقے سے مثلا اولاد جو ہے وہ فرق کرتے ہیں اپنی استعدادوں کے اعتبار سے، اپنے حسن اخلاق کے اعتبار سے. طبیعی بات ہے کہ وہاں پر اگر مساوات کی رعایت کی جائے تو ظلم لازم آئے گا. اسی طریقے سے تیسرا معنی جو ذکر کیا تھا کہ جو جس کو شہید مطہری رحمت اللہ علیہ نے عدل بشری کا نام دیا ہے، عدل بشری کا نام دیا ہے، وہ ہے اعطاء ذی حق حقہ. معمولا جو ہے وہ خداوند متعال کے مورد میں بھی یہی معنی کرتے ہیں جو تھوڑا بہت دقیق ہو کر سوچتے ہیں. وہ کہتے ہیں کہ انسان چونکہ کچھ حقوق رکھتا ہے اور خداوند متعال ان حقوق کو انسان کو عطا کرتا ہے، موجودات کو عطا کرتا ہے، اور یہ حق عطا کرنا جو کیا ہے وہ عدل ہے. آپس میں جو عدل کا معنی کلی طور پر درست ہے یہاں پر عدل بشری میں، یعنی یہ انسانوں کے مورد میں، جاندار کے مورد میں یا جو بھی آپ لے لیں اس میں، اگر آپ یہ معنی کلی طور پر کرنا چاہتے ہیں تو یہ معنی ٹھیک ہے، ہر صاحب حق کو اس کا حق عطا کیا جائے. لیکن خداوند متعال کے مورد میں ہم نے یہ کہا تھا کہ اس کو ہم اجرا نہیں کر سکتے. خداوند متعال کے مورد میں ہم عدل الہی کا معنی یہ نہیں کر سکتے. اس میں مشکل کیا ہے؟ مشکل ہماری خود یہ ہے کہ انسان حق نہیں رکھتا. اگر انسان حق رکھتا ہوتا تو پھر ٹھیک تھا، ہم کہہ سکتے کہ خداوند متعال بھی عادل اسی معنی میں ہے. لیکن انسان جو ہے خدا کے مقابلے میں کوئی حق نہیں رکھتا، بلکہ خدا ہے کہ جو انسان کے مقابل میں حق رکھتا ہے. چوتھا معنی جو کیا تھا، فرمایا کہ یہاں پر قابلیت و استعداد کو مد نظر رکھا جائے گا. اگر قابلیت اچھی ہے، جس کی جتنی قابلیت ہے اس کو اسی کے مطابق فیض عطا کرنا. جس کی قابلیت زیادہ ہے اس کو فیض زیادہ عطا کیا جائے، جس کی قابلیت کم ہے اس کو اسی ہی کے مطابق فیض دیا جائے، کیونکہ اس سے زیادہ دیا جائے گا تو فیض کر رہا ہے، اور جو چیز ضائع کرتا ہے وہ ظالم شمار ہوتا ہے. جیسے مثال دی تھی، گلاس میں اگر جگ جتنا پانی ڈالیں آپ آ کر، تو ڈالنے والے کی مذمت کی جاتی ہے کہ تمہیں کس نے کہا تھا، تم دیکھ نہیں رہے تھے کہ یہ گلاس ہے، تم جگ جتنا پانی اس کے اندر ڈال رہے ہو. تو لہٰذا یہ ظلم کے مورد میں آ جاتا ہے. اور عرض کیا تھا کہ چوتھا معنی جو ہے وہ دقیق تر ہے، فلسفہ اسی کو ہی ارادہ کرتے ہیں. لیکن کلام کے اندر بحث جو ہے وہ تھوڑی متفاوت اس اعتبار سے ہے کہ متکلمین جو عدل الہی سے معنی مراد لیتے ہیں، کہ جو ہم پڑھیں گے جا کر آگے، وہ یہ دیکھنا چاہتے ہیں کہ آیا خداوند متعال فعل قبیح کو انجام دے سکتا ہے یا نہیں دے سکتا. درست ہے، یہ والی بحث متکلمین کی مد نظر ہوتی ہے. उस पर जाने से पहले मातम के साथ चलते हैं। इन्होंने जो चार मेहवर आपको बयान किए थे, हमारा पहला मेहवर खत्म हो गया है मानी आदल के हवाले से। दूसरा मेहवर क्या था कि अफआल इंसान की तकसीम बंदी है। इसमें साहिब किताब ये फरमाते हैं कि इंसान के अगर अफआल को मद्देनजर रखा जाए तो उनमें से बाज ऐसे अफआल हैं जो हुस्न और खुब से मुत्तसिफ नहीं होते। आप उस फेल को अगर मद्देनजर रखें ना तो आप कह सकते हैं कि ये हसन है और ना ही आप कह सकते हैं कि ये कबीह है। मसलन ना ना, मसलन इंसान ख्वाब में एक बंदे को थप्पड़ मार देता है, आप कह सकते हैं कि इसने जो थप्पड़ आपको मारा वो गलत मारा है, इसने ना इसको हसन कहेंगे ना कबीह कहेंगे, क्योंकि वो गफल ख्वाब में उसने किया है। एक बंदा जो है हाँ, बस यही ना, फेल तो है हद अकल, थप्पड़ मारा उसने फेल तो है मारा, चाहे हम फेल मुतहक्किक हुआ या नहीं हुआ, हुआ मुतहक्किक होने से मुराद है ने थप्पड़ मार दिया है ना, वो किसी ना किसी तरीके से हसन कभी के जिम्मे में आ जाएंगे, अभी मैं बयान करता हूँ उसमें। देखिए फेल मुतहक्किक हो चुका, थप्पड़ मार दिया उसने मार दिया, ये शरी हुक्म थोड़ा है कि हम कहेंगे कि उसने चूंकि गफलत में अंजाम दिया लिहाजा वाजिब नहीं आराम है, और फिर हम भी कहेगा थप्पड़ मारो, वो जिसको लगा है वो कहेगा मुझे थप्पड़ लगा है, ये मुराद है उसका वजूदी जो है ना वो जहद मुराद है, मुतहक्किक ना होना यानी थप्पड़ ना मारना। ये जो आप बात कर रहे हैं ये है मसलन अहकाम शरिया का मसला कि बाज़ औक़ात इंसान क्या करता है, गफलत में शराब पी लेता है, जहालत में शराब पी लेता है, तो वहां पर यह कहा जाता है कि इसने गोया के शराब पी नहीं है, यूं समझे मसलन क्या है, गुनाह नहीं है इसके ऊपर, सजा इसको नहीं मिलेगी, ये शरियात के अंदर है। मैं अभी बात शरियात से हट के कर रहा हूं, एक बंदे ने फेल मुतहक्किक होना मसलन मुराद ये है, ख्वाब में उसने हाथ खेच मारा पास जो सोया हुआ था, बेचारी लग गया उसको, मार दिया उसने थप्पड़, यानी मारा थप्पड़ दिया उसने, ख्वाब में किसी को मार रहा था तो जो पास पड़ा था उसको लग गया, वो तो ख्वाब में मार रहा था, वो आगे उसके आ गया। खूब भारत अगर फेल मुतहक्किक हो जाता है बाज मसलन जैसा कि गफलत के अंदर होना है, भूल कर होना है, तो इस किस्म की चीजों को ना तो हसन कहा जाता है ना ही कभी कहा जाता है। ये बाज ऐसे अफआल है इंसान के। बाज ऐसे अफआल हैं कि जो हुस्न और कुब से मुतसिफ होते हैं, यानी जहां कहां है वो, जहां पर इंसान इख्तियारी तौर पर एक फेल को अंजाम देता है, शऊर के अंदर देता है, इख्तियार से अंजाम देता है, मतलब मैं अभी उठ के आपको थप्पड़ मार देता हूं, मतलब ठीक है ये अब मेरा इख्तियारी है शऊरी है, तो ये हुस्न कुब से मुतसिफ हो सकता है। अब फिर इनकी फिर दो किस्में हैं, वो अफआल इंसान के जो हुस्न और कुब से मुतसिफ होते हैं, उसकी फिर आगे दो किस्में हैं। इस हुस्न कुब को या तो अक्ल दर्क कर सकती है या नहीं कर सकती। वो अफआल इंसान के जिस के हुस्न कुब को अक्ल इदराक कर सकती है, मसलन वो अफआल के जो तमाम उगलाए आलम उसके हुस्न कबी के ऊपर क्या है मुत्तफिक हैं। मसलन अगर कोई जुल्म करे तो इस कायनात के अंदर आपको कोई ऐसा बशर नहीं मिलेगा कि जो कहेगा कि जुल्म जो है वो हसन नहीं कहेगा कोई बंदा, हत्ता जो जालिम भी होगा वो भी अपने जुल्म की तौजीह करेगा, वो ये नहीं कहेगा कि जुल्म करना ठीक है मैं लिहाजा कर रहा हूं, जुल्म को वो सही नहीं मानेगा। ऐसे ही मसलन खयानत करना, कायनात के किसी भी आप बशर के पास चले जाएं, चाहे वो दीन का कायल हो चाहे वो दीन का कायल ना हो, चाहे खुदा को मानता हो चाहे खुदा का मुनकिर हो, किसी के पास चले जाएं, खयानत को वो बुरा समझते हैं। इसका मतलब है कि अक्ल खुद दर्क कर सकती है, अक्ल बशरी दर्क कर रही है कि इनके अंदर कभी होना पाया जाता है, कुब है फेल ये, कभी फेल है ये, दरमियान में किसी की इत्तला देने की जरूरत नहीं है, जिसको मुस्तकिल्लात अक्लिया आप इल्म उसूल के अंदर कहते हैं, इल्म उसूल की बहस है ये।
लेकिन लेकिन जब इंसान करते करते उस मरहले तक पहुंच जाता है तो फिर उसकी जो है आप उसको आसन समझने लग जाती है, तो फिर उसको
नहीं समझेगी। आप कोई ऐसा बशर पैदा करेंगे जो कहे झूठ बोलना दुरुस्त है, विजदानी तौर पर भी वो कबूल करेगा कि ये गलत है और निजी महफिलों में भी ये कहेगा कि ये गलत है। हां तौजीह जरूर करेगा, इसकी खयानत की तौजीह करेगा, ये नहीं कहेगा कि खयानत मेरे नजदीक अब जायज हो चुकी है लिहाजा मैं अंजाम दे रहा हूं ना, वो खयानत को किसी और उनवान में पेश करने की कोशिश करेगा। हुस्न कब अकली अभ्यास हमारे यही हो गया। जी, ऐसे इसके अंदर असल मुख्तलिफ मबानी है, उसमें हम नहीं जाएंगे। हुस्न कब अकली है या उकलाई है, अकल और उकला के दरमियान इख्तलाफ है ना, यानी आप ये नहीं कह सकते जो उकला कहते हैं वो अकल भी कहती है। अकल अकली है यानी बुरहानी है, बदीही है, वाजह है, और इस किस्म का तब्दील नहीं हो सकते कभी भी। ये उकलाई है यानी उकलाए आलम ने इस पर इत्तेफाक किया है, आराइम क्या है ममदूहा, कि ये इल्म उसूल मुजफ्फर में मुफस्सल बहस मौजूद है बजाय इसके कि वो मंतिक मुजफ्फर में हो। मुस्तकिलात अकली नहीं मालूम आप दोस्तों ने मंतिक मुजफ्फर पढ़, उसमें उसूल मुजफ्फर पढ़ी है, यानी तफसीली गुफ्तगू वहां पर मौजूद है, लेकिन चूंकि किताब में इन चीजों की तरफ इशारा नहीं है तो इब्तदाई किताब के उनवान से हम जो किताब में उसी को जिक्र करते हैं। इंशाल्लाह तफसीली कभी मुबासे का मौका मिला तो वहां पर कितने नजरियात हैं उसको बयान करेंगे। मेरे एक दोस्त हैं अफगानी, उन्होंने एक किताब लिखी है हुस्नो कुब अजीदगाह शहीद, हुस्नो कुब अकली अजीदगाह शहीद सदर, और कुछ और बुजुर्गान भी मेरे ख्याल में, या नहीं है नहीं मालूम। उसमें हाँ हाँ उन्होंने हुस्न कुब अकली में जितने मबानी मौजूद हैं उसको तफसीलन बयान किया है और रद्द किया है, और जो उनके नजर में मुख्तार नजरिया था उसको इंतखाब किया है। वो किताब छपने वाली है, गई हुई है छाप के लिए। तो कहाँ पहुंचे थे कि अफआल इंसान जो हैं वो मुत्तसिफ होते हैं हुस्न और खूब के साथ, एक मोरद ये एक उसकी किस्म यह है कि अकल उसको दर कर सकती है, एक उसका मोरद यह है कि अकल उसको दर नहीं कर सकती। जैसे मसलन अहकाम शरईया है, अहकाम शरईया इसमें अकल जो है वो दर्क नहीं कर सकती, अकल हमारी वहां नहीं पहुंची। एक चीज हराम करार दे दी, हराम कभी है दुरुस्त है, अब मुमकिन है बाज इलल की तक हम पहुंच जाए, लेकिन मुमकिन बाज अहकाम ऐसे हैं जो हराम तो हैं लेकिन हमें अभी तक नहीं पता चला कि ये किस वजह से, अकल इंसान उसको दर्क नहीं कर सकता। वो उनवान बदल जाता है उसका।
तो ये कौन तय करेगा, ये वो तो शब्द जाके बता रही
जी।
तो यानी एक चीज मुमकिन है कि शरीर हो और अकली हो।
देखें इसमें जो बहस की जाती है वो ये है कि हम कुल्ली तौर पर तमाम मफाहिम अखलाकिया के बारे में कायल नहीं है कि अकल उसको दर्क कर सकती है, तमाम अफाल को कुल्लियत के कायल नहीं है, बल्कि हम फकत इतना साबित करना चाहते हैं कि अकल इंसान में कुदरत है कि बाज अफाल के हुस्न कुब को दर कर सकती है। अब इसमें इख्तलाफ है कि किस किस को दर कर सकती है। जो नतीजा निकाला गया है मसलन उसूल के अंदर और बाकी बुजुर्गान अकायद ने भी, वो कहते हैं कि जुल्म और आदल ये दो ऐसे मफाहीम हैं कि जिसके हुस्न खुब को अकल मुस्तकिल तौर पर दर करती है, बाकी जितने अफआल इंसान हैं जो भी जिसके नीचे आएगा वो हसन कहलाएगा, जो जिसके नीचे चला जाएगा वो कभी हो जाएगा। अब वो उनवान बदलना उसका, चाहे वो उकला की सूरत में हो, चाहे वो शर की सूरत में हो, चाहे वो किसी और सूरत के मद्देनजर हो, वो उससे हमारा सरोकार नहीं है। हमने फकत ये देखना है कि ये उनवान किसके तहत आ रहा है, आदल के जुमरे में आ रहा है या जुल्म के जुमरे में आ रहा है। मसलन यही केज का मसला, अगर ये जुल्म का मिस्ताक बनेगा तो कमी है, अगर ये आदल का मिस्ताक बनेगा तो क्या है हसन है। हमने फकत इतना साबित करना है। अब ये हमारी बहस नहीं है कि ये केज आया आदल का मिस्ताक शरई तौर पर बनेगा, यानी शरीयत ने एक मोरद ऐसा बनाया हुआ है कि जहां पर झूठ बोलना जरूरी है, मसलन मोमिन की जान बचाएं जाकर, ठीक है, वहां तो वो आदल के जुमरे में है। ये तफसीली बहस ने अर्ज किया कि ये इल्म उसूल और दूसरी तफसीली किताबों में کشف المراد میں انشاءاللہ میرا ارادہ ہے کہ اگر خدا نے توفیق دی اور زندگی دی اس متن کو وضاحت کرنے کی تو امید ہے کہ تفصیلی مطالب وہاں پر ذکر کیے جائیں گے. یاد اگل جو ہے وہ آغا سبحانی کی جب کتاب شروع ہوگی تو اس میں بھی ارادہ ہے کہ کچھ مطالب اضافہ کیے جائیں تاکہ طالب علم کوئی مطلب اگر سمجھنا چاہے تو کتابیں پڑھنا چاہے تو آسانی سے سمجھ سکے اس کو. مزید جزئیات متن کے اندر موجود ہیں میرے خیال میں تاکہ ہماری مطلب جو ہے وہ لمبا نہ ہو, متن ہی میں تفریق کرتے ہیں اس کو. دیکھیں اپولو طریقہ کار یہ ہے کہ جناب مصنف کی جو عبارت ہے ہم بعد میں پڑھیں گے جب شارح متن کی وضاحت کر دیں گے. اقول لما فارغ من مباحث التوحید, جب جناب مصنف علامہ حلی مباحث توحید سے فارغ ہوئے, شرع فی مباحث العدل, تو انہوں نے عدل کی بحث کو شروع کیا. والمراد بالعدل, اب یہیں سے اپنا معنی بیان کر دیتے ہیں کہ ہمارا یہاں پر مورد معنی عدل کا کیا ہے. عدل کس کے ہم مراد یہ معنی لینا چاہتے ہیں, ہوا تنزیہ الباری تعالی عن فعل القبیح, کہ خداوند متعال پاک و منزہ ہے فعل قبی سے, وہ فعل قبی انجام نہیں دے سکتا. والاخلال بالواجب, اور واجب کو چھوڑ نہیں سکتا, یعنی جو چیز واجب ہو چکی ہے کہ اس کو انجام دیا جائے اور خدا جو ہے اس کو حتمن متحقق کرے, خدا اس کو حتمن متحقق کرتا ہے اور واجب کو اخلال نہیں کرتا. ولما توقف ذلك على معرفة الحسن حسن والقبح العقلين قدم البحث عنه. اب چونکہ خداوند متعال فعل قبی کو انجام دے سکتا ہے یا نہیں دے سکتا, یہ بحث موقوف ہے اس بات پر کہ پہلے آپ ثابت تو کریں کہ اشیاء جو ہیں, افعال جو ہیں, وہ حسن اور قب مستقل طور پر رکھتے ہیں, تب آپ کہہ سکتے ہیں کہ خدا قبی اور غیر قبی کو انجام نہیں دے سکتا اور حسن کو جو ہے وہ انجام دیتا ہے. تو لہذا چونکہ یہ والی بحث حسن و قب ہے عقلی کے اوپر موقوف ہے, لہذا علامہ حلی نے شارح فرماتے ہیں سب سے پہلے حسن و قب عقلی کی بحث یہاں پر ذکر کی ہے, اس کے بعد پھر عدل کی بحث میں وارد ہوں گے. وعلم, اب یہ مقدمہ بناتے ہیں اپنے اس مطلب کو بیان کرنے کے لیے, یہی جو میں نے تقسیم افعال انسان آپ کی خدمت میں بیان کیا یہ والا مورد ہے جی, دوہار سے باہر نہیں ہے, یہ وہ والا مطلب ہے. وعلم ان الفعل ضروری التصور, فعل جو ہے وہ تو ایک بدیہی امر ہے نا, ضروری التصور, انسان تصور کر لیتا ہے, اس کی تعریف کرنے کی کوئی ضرورت نہیں ہے. فہو اما ان یکون له وصف زائد علی حدوثی اولا, اب یہ جو فعل ہے اس کے لیے کوئی وصف زائد ہے اس کے اپنے فعل کے علاوہ, یعنی ایک مرتبہ ہے فعل کا انجام پانا اور ایک مرتبہ ہے کہ اس پر کسی وصف کا اطلاق ہونا, دو چیزیں. مثلا ایک مرتبہ ہے تھپڑ مارنا, یہ فعل ہے, فعل حادث ہو چکا ہے, متحقق ہو چکا ہے, اور ایک مرتبہ کیا ہے پھر اس کے متحقق ہونے کے بعد اس پر کسی وصف کا آنا, مثلا قبی ہونے کا عنوان آنا یا حسن ہونے کا عنوان آنا. تو یہاں پر یہ بات کرنا ہے, اما ان یکون له وصف زائد علی حدوثه, یا تو اس کے حدوث یعنی اس کے فعل کے حادث ہونے کے بعد, فعل کے متحقق ہونے کے بعد وصف زائد ہے اس کے لیے, یعنی وصف زائد کیا مراد ہے, متصف ہو سکتا ہے حسن و قب کے ساتھ یا نہیں, اولا یا نہیں ہو سکتا. والثانی, جہاں نہیں ہو سکتا فعل انسان متحقق ہونے کے بعد حسن و قب کے ساتھ متصف ہونا, جیسے کہ حرکت الساہی والنائم, جس طرح کے کوئی ایک فعل کو انجام دیتا ہے جو بھولا ہوا ہے, ساہی بھولا ہوا, نائم سویا ہوا, ٹھیک ہے, یہ ایک فعل کو انجام دیتے ہیں, تو یہ ایسے جو فعل تو ہے لیکن اس کے اوپر کسی قسم کا وصف زائد موجود نہیں ہے. والاول, جہاں پر وصف زائد موجود ہوتا ہے یعنی جو حسن و قب سے متحقق ہو سکتا ہے, اما ان ينفر العقل من ذلك الزائد اولا, اب عقل مستقل طور پر اس زائد سے متنفر ہوگی یا نہیں ہوگی, اس کو ہم فلسفی زبان میں کیا کہیں گے, عقل یا اس کو در کر سکتی ہے یا نہیں کر سکتی, کوئی متنفر تبھی ہوگی کہ جب اس کو در کرے گی, اگر در کی نہ کر پائے تو متنفر ہونے کا تو معنی نہیں بنتا. بس یہاں سے مراد معنی یہ لینا چاہتے ہیں کہ عقل اس زائد سے متنفر ہوگی یا متنفر نہیں ہوگی, یعنی عقل اس زائد کو درک کر پائے گی یا نہیں کر پائے گی. الاول هو القبی, اگر عقل جو ہے وہ متنفر ہوگی اس کو کیا کہیں گے, قوی کہیں گے، اور اگر عقل جو ہے وہ متنفر نہیں ہوگی اس کا پھر بعد میں ذکر کرتے ہیں. وثانی الاول هو القبی والثانی وهو الذي لا ينفر العقل منه، کہ عقل جو ہے اس سے متنفر نہیں ہوتی. اب عقل کا متنفر ہونا کس وجہ سے ہے؟ اما ان يتصاب فعله وتركه. عقل اس وجہ سے متنفر نہیں ہو رہی چونکہ اس فعل کے اندر جو ملاق پایا جاتا ہے فعل کا وہ ترک وہ مساوی ہے. یعنی عقل دیکھ رہی ہے کہ اگر اس کو انجام دے دیا جائے پھر بھی کوئی حرج نہیں ہے، اگر ترک کر دیا جائے پھر بھی کوئی حرج نہیں ہے. بس چونکہ فعل اور ترک اس کی نگاہ میں مساوی ہیں بس وہ متنفر نہیں ہے اس وصف سے، درست ہے؟ واو المباح، اب اس کو ہم مباح کہہ رہے ہیں، ایک فعل کو ایک فعل ہے وہاں پر، ایک مباح ہونے کا عنوان وہاں پر موجود ہے، لیکن عقل اس مباح فعل سے متنفر نہیں ہوتی. اولا یتساوا، یا متساوی نہیں ہے. وَإِن تَرَجَّحَ تَرْكُهُ، اگرچہ ان کا ترک جو ہے وہ کیا ہے، وہ ترجیح رکھتا ہے. وہ کون سی چیز ہے؟ فَهُوَ الْمَكْرُوهُ، اس کو مکروہ کہتے ہیں. یعنی مکروہ فعل عقل جو ہے اس سے متنفر نہیں ہے، اسی وجہ سے اگر کوئی فعل مکروہ انجام دے دیتا ہے اس کو برا نہیں کہا جاتا. وَإِن تَرَجَّحَ فِعْلُهُ، اگر فعل مرجوح راجح ہو جائے، فعل کا جنبا جو ہے وہ بھاری ہو جائے ترک کے اوپر، تو اس کی پھر دو صورتیں ہیں، اما المنع من الترک، یا تو ترک ممنوع ہے فہو الواجب، تو وہ واجب ہے، او مع جواز ترک ہی، یا کیا ہے فعل راجح ہے لیکن ترک کا جواز پھر بھی موجود ہے، تو پھر کیا ہو جائے گا، وہو المندوب، یہ مستحب ہو جائے گا. تو یہ کب ہے کہ جب عقل جو ہے وہ کیا نام ہے اس سے متنفر نہیں ہے، اس میں آ کر انہوں نے ان پانچ صورتوں کو یہاں پر بنایا ہے. اور حرام میں پھر آگے وہ متنفر ہو جائے گی چونکہ شرعی اعتبار سے اس کے اندر قباحت موجود ہے، لہذا وہ متنفر ہوگی اس سے. خوب، ایک بحث یہاں پر یہ تھی. اب یہاں پہ تیسرا محور جو آپ کو لکھوایا تھا چار محوروں میں سے کیا تھا، معانی حسن و خوب یہاں پر بیان کرتے ہیں. معانی حسن و خوب جو ہے یہاں پر بیان کرتے ہیں، میں مختصراً عرض کر دیتا ہوں، باقی تفصیل انشاءاللہ کل عرض کرتے ہیں. پہلا معنی جو یہاں پر ذکر کرتے ہیں وہ یہ ہے کہ اگر کمال ہو ایک چیز کے اندر تو اس کو کہتے ہیں یہ حسن ہے، اور اگر اس کے اندر نقص پایا جائے تو اس کو کیا کہتے ہیں، یہ قبیح ہے. مثلا انسان کے اندر اگر علم پایا جائے گا تو کہتے ہیں العلم حسن، یعنی کیا مانا، العلم حسن یعنی کمال. یہاں پر حسن کا کیا معنی کریں گے، کمال کا کریں گے. الجہل قبیح یعنی کیا مراد، یعنی نقص، جہل جو ہے وہ نقص ہے. بس حسن اور قبیح کا ایک معنی کمال اور نقص کا ہے، دوسرا معنی کیا ہے، ہر وہ چیز کہ جو انسان کی طبیعت کے مطابق ہو اور اس سے لذت لے اس کو کہتے ہیں یہ حسن ہے، اور جو اس کی طبیعت کے منافر ہو، اس کی طبیعت کے ساتھ سازگار نہ ہو اور اس کو اس سے الم کا احساس ہو، درد کا احساس ہو، اس کو کہیں گے یہ کیا ہے، قبیح ہے. جیسے کہ مثلا دانت کا درد انسان کی طبیعت کے ساتھ سازگار نہیں ہے، بس دانت کا درد اس کے لیے کیا ہوگا، قبیح شمار ہوگا. بس اگر آپ کسی چیز کو کہیں گے حسن تو اس کا مطلب یہ ہے کہ یہ اس کی طبیعت کے مطابق ہے، یہ یعنی لذت و الم، یعنی آپ یوں لکھ سکتے ہیں. دوسرا معنی ہے لذت و الم، لذت یعنی حسن اور الم یعنی قبیح. جی، یہاں پہ ہم فقط معنی ذکر کر رہے ہیں، ابھی ہمارا مراد کیا ہے ابھی اس پہ بحث نہیں کرنی ہے. ابھی ہم بتا رہے ہیں کہ حسن اور قبیح ان کا جو یہ استعلاح ہے یہ چند معانی میں استعمال ہوتی ہے، انسان استعمال کرتا ہے اس کو، ٹھیک ہے. مثلا ایک چیز جو ہے وہ آپ شریعت سے ہٹیں، آپ مثلا جو چیز آپ کی طبیعت کو اچھی لگتی ہے آپ اس کو بہت اچھا سمجھتے ہیں، حسن ان کہتے ہیں، عرف اس کو حسن ان کہتا ہے اس میں آ کر. ابھی شریعت کو چھوڑی، شریعت اس کے بارے میں کیا کہتا ہے. تیسرا معنی جو یہاں پر بیان کیا جاتا ہے وہ یہ ہے کہ اگر فائل ایک فعل کو انجام دے اور اس انجام دینے پر اس کی مدح کی جائے تو کہتے ہیں یہ حسن ہے، اور اگر اس کے فعل کی مذمت کی جائے تو اس کو کہتے ہیں یہ قبیح ہے. اور یہاں پر جو ہماری بحث مراد ہے تیسرے معنی کے اندر ہے. پہلے دو معانی متفق علیہ ہیں، اس میں کوئی اختلاف نہیں ہے، تمام عرف جو ہے وہ پہلے معنی کے اندر بھی متفق ہے، کوئی بھی اس کو حسن کو قبیح نہیں مانتا، قبیح کو حسن نہیں مانتا، دوسرے معنی کا بھی اسی طرح. تیسرے معنی میں آ کے اختلاف ہو جاتا ہے کہ آیا واقعا جس فعل کے فاعل کو مدح کیا جاتا ہے وہ حسن ہو سکتا ہے یا نہیں ہو سکتا، کوئی مانتا ہے کوئی نہیں مانتا. کہ تفصیل بحث اس کی انشاءاللہ بعد میں عرض کی جائے گی، کہ اصل مطلب ہمارا یہی ہے کہ بعد میں انشاءاللہ. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ دیکھیں سب سے پہلے